सीरत नबी के सिलसिले में अगले सेशन का आगाज़ करेंगे। हमारा आज का टॉपिक वफूद के बाप में अगला टॉपिक है। अभी तक हम पीछे चंद वफूद पढ़ चुके, आखिरी जो भी हमने इससे पहले पढ़ा वो वफद नजरान था। आज हम पढ़ेंगे अहले ताइफ का वफद, पेज नंबर है 345। अहले ताइफ कौन थे इनके बारे में हम देखते हैं कि गज़वे हुनैन के बाद ताइफ का मुहासरा नबी सल्लल्लाहु अलैहि वसल्लम ने किया, फिर इन्हें इनकी जगह छोड़कर वापस आ गए थे। जब आप वापस हुए तो उरवा बिन मसूद सखफी आपके पीछे पीछे आया, मदीना पहुंचने से पहले आपसे मिला और मुसलमान हो गया, फिर वापस जाकर अपनी कौम को इस्लाम की दावत दी। ये इनकी नज़र में अपनी लड़कियों और औरतों से भी ज़्यादा महबूब था, यानी ये वो सरदार था जिसको ये बहुत पसंद करते थे, इसलिए इनका ख्याल था कि लोग इसकी इताअत करेंगे, लेकिन लोगों ने हर जानिब से तीर चलाकर इसे जान से मार डाला। ये नोट करें, जिनसे लोग बहुत भी प्यार कर रहे होते हैं ना, लेकिन जब वो लोग उनको दीन पे ज़रा सा इन्फॉर्म करें, उनकी इधर उधर की बातों पर तनकीद करें, तो लोग जान से भी मारने की धमकियाँ देते हैं। फिर आपस में मशवरा किया और महसूस किया कि इनमें गिरदो बेश के अरबों से जंग की ताकत नहीं, बस अब्द या लैल बिन अमर। अब ये लफ्ज़ हम पढ़ेंगे कैसे, एक है अब्द या लैल और एक है अब्द या लैल बिन अमर को दूसरे पांच अशराफ के साथ मदीना रवाना किया। ये रमज़ान 9 हिजरी की बात है। जब वो मदीना आए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मस्जिद के एक गोशे में इनके लिए खैमा नसब कराया ताकि वो कुरान सुने और लोगों को नमाज पढ़ते हुए देखें। ये आ गई अब मेरे और आपके अमल की बात कि जब कोई आया तो अल्लाह के नबी ने उसको अपना रंग रूप दिखाया। आज हम मुसलमान अगर ये ख्वाहिश रखते हैं ना कि दूसरे लोग इस्लाम में आएं, तो उसके लिए फिर हमें यही अंदाज करना चाहिए। आओ देखो मुस्लिम सोसाइटीज़ में रहो, चलो हमारे मुसलमान मुल्क इतने खूबसूरत हों, इतने ऑर्गेनाइज्ड हों, हमारी मस्जिदें, हमारे मदरसे, क्या आओ बैठो देखो और जाके देखो। मैंने तذکرہ किया आपसे कि एक सिस्टर रिसेंटली मुस्लिम हुई, तो जिस चीज़ ने उनको मोटिवेशन दिया, कहने लगी कि अपने गुरुद्वारे जाती थी मैं और बाजी वहाँ तो थोड़ी देर के बाद बोर हो जाती थी, यानी कहने का मतलब उसकी जो टोन पंजाबी में वो बात करती हैं, तो बाजी देखो मेरे फ़ोन पे कितने मैसेज आए हैं, मुझे तो होश ही नहीं रही, मैंने देखो इतनी देर कोई मैसेज ही नहीं चेक किया। तो इसका तक ये बात सच है कि जिसमें मेरा दिमाग लग गया, मैं यहाँ के बोर नहीं हुई, मुझे तो याद ही नहीं रहा कि कितना वक्त हो गया, ख़त्म हो गया वक्त, इस तरह की बातें करती हैं। तो याद रखिए कि लोगों को आप अपना माहौल ऐसा दिखाएं कि उनको महसूस हो कि उनका एक एक मिनट कीमती है। खैर, बिठा दिया उनको, ठीक है। ये लोग ठहर कर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आते जाते रहे और आप इन्हें बराबर इस्लाम की दावत देते रहे, मगर वो मुसलमान नहीं हो रहे थे। उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम से गुजारिश की कि आप इन्हें जिनाकारी, शराब नोशी और सूदखोरी की इजाज़त दें और ये कि लात को नहीं ढाएंगे। लात कौन है? इनका बुत था। इनसे नमाजें माफ रखेंगे और इनके हाथों इनके बुत ना तुड़वाएंगे। लग नहीं रहा आज के मुसलमान है, नाम का मुसलमान, बस काम ना हमारे छुड़वाइएगा। आपने इन तमाम बातों को मानने से साफ इनकार कर दिया। हम होते क्या कहते, चलो ना आने दो ना, चलो बेचारे, चलो ढीले फिर के आने तो दो। ये जो ढीला ढाला इस्लाम हम दूसरों को दिखाते हैं ना, वल्लाही ये फिर उनको किसी काम का नहीं छोड़ता। कुछ चीज़ों पे नो कॉम्प्रोमाइज, तदरीज खूबसूरत है लेकिन दीन ये है, आप जितना अमल कर सकते हैं उतना कर लीजिए, ये नहीं कि दीन को बदल लिया जाए। खैर, हज़रत उस्मान बिन अबिल आस सकफ़ी इस वफद के सबसे कम उम्र मेंबर थे, बस ये लोग इन्हें डेरे ही में छोड़ जाते थे। ये बड़ी बात है, लोग छोटों को हमेशा छोटा ही समझते हैं, और छोटे इधर वही अंदाज़ा ना, पीछे भी हमने पढ़ा था एक छोटे को पीछे छोड़ा है। अब कैसे कम उम्र लोगों को बाज़ दफ़ा हम मिसयूज़ करते हैं, वो छोड़ाते, मगर ये लोग जब आते तो वो नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में जाकर कुरान पढ़ते और अगर आपको सोया हुआ देखते तो अबू बकर सिद्दीक से पढ़ते, यहाँ तक कि बहुत सा कुरान आपने याद कर लिया मगर अपने साथियों से छुपाए रखा। इसको कहते हैं तड़प। जब वो लोग मुसलमान हो गए तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने इन्हीं को इनका अमीर बना दिया, क्योंकि इन्हें इस्लाम, क़िरत कुरान और दीन सीखने की रग़बत थी। किसको बनाया? जो उम्र में उनसे छोटे थे। क्या पता चलता है कि उम्र के साथ लीडरशिप का कोई ताल्लुक नहीं है। एक छोटी उम्र का बंदा भी लीडर बन जाएगा अगर वो हमसे ज़्यादा अच्छा काम करेगा। तो हर बंदे को अपनी फिक्र करनी चाहिए, किसी चीज़ को रिलैक्स नहीं लेना चाहिए। खैर, वफद अपनी कौम में वापस आ गया तो इनसे अपना ईमान छुपाए रखा और जंगों की ताल का खौफ दिलाया। कहा कि हम एक सख्त और तुंद मिजाज आदमी के पास गए थे जो तलवार के जोर से गालिब आ गया और लोग इसके ताबे फरमान हो गए हैं। इसने हम पर सख्त बातें पेश की हैं, मसलन मिसाल में जिनाकारी, शराब नोशी और सूदखोरी वगैरह छोड़ने का जिक्र किया, और अगर इसे तस्लीम ना किया तो वो हमसे जंग करेगा। इस पर इन्हें नखुवत और तकब्बुर ने तैश दिलाया और वो 2-3 रोज तक जंग की तैयारी करते रहे। फिर अल्लाह ने इनके दिलों में रोब डाल दिया और उन्होंने वफद से कहा, वापस जाओ और जो कुछ उसने मांगा है इसे दे दो। वफद ने कहा कि हम इससे तय करके आए हैं और मुसलमान हो चुके हैं। इस पर सकीफ भी मुसलमान हो गए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खालिद बिन वलीद, मुगीरा बिन शोबा सकफी को कुछ आदमियों के साथ लात को गिराने यानी मिस्मार करने के लिए ताइफ भेजा। उन्होंने बुत तोड़ डाला और इमारत को गिरा दिया यानी मिस्मार कर दिया। क्या सीखा आपने? आप शेयर करें कोई बात, मैं तो बाद में बताऊंगी ना, ताकि मैं ये देखूं कि सिर्फ सुनने के दौरान भी आपका माइंड चलता है या आप सोचते हैं चलो ये तो देख के पढ़ ही रहे हैं इस वक्त। जी आप बताइए इसमें से।
ये कि छोटी उम्र वाले भी बहुत बड़े काम कर देते हैं, तो उन्हें कभी बेवकूफ या कमतर नहीं समझना चाहिए।
उम्र में छोटे लोगों को कमतर या बेवकूफ नहीं समझना चाहिए, ठीक है जी। और क्या सीखा आपने? जी
ये कि किसी के लिए अपना दिल नहीं बदलना जो दिल में खुद को।
ठीक है, शाबाश। किसी के लिए अपना दीन नहीं बदलना, जो है वो है, लकुम दीन अकुम वलियत दीन, लेकिन दीन तो दीन है।
लोगों को अपना माहौल अच्छे तरीके से दिखाया या ढीला ढाला।
लोगों का अपना माहौल अच्छा दिखाइए, ढीला ढाला इस्लाम ना दिखाइए, ठीक है। देखिए कि अगर आप इस चीज़ को देखें ना कि अपनी कौम में वापस गया तो अपना ईमान छुपाए रखा और जंग और किताल का खौफ दिलाया और फिर अल्लाह के नबी के बारे में ऐसी बात की कि वो सख्त हैं, और आप देखिए कि ये कहा कि हमें कितनी मुश्किल बातें बता रहे हैं दीन की। यानी ये ऐसे लग रहा है कि जैसे ईमान छुपाए रखा लेकिन इसके बावजूद नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ ये बातें की। इससे एक किस्म की मुझे तो फीलिंग ये आ रही है कि जैसे अभी अपने दिल में भी जगह बन रही थी, अल्लाह ने दिलों में रोब डाला। यानी इससे मुझे ऐसे लगता है कि एक बीच का मुसलमान है, ईमान भी आ जाता है, कुरान की किरत भी करने लग जाता है, दीन भी सीखता है, लेकिन अभी तक पूरा इस्लाम या नबी सल्लल्लाहु अलैहि वसल्लम का तर्ज जिंदगी या आपके हालात जो वो उसके सामने नहीं खुलते। तदरीज देखिए कि हर बंदे को अल्लाह सुबहाना ताला मुख्तलिफ अंदाज से दीन पे लाता है। कुछ लोग ऐसे होते हैं कि जो बस एक स्ट्रेच में एक जिस्त से इस्लाम में आते हैं, लेकिन कुछ लोग ऐसे होते हैं कि जो सारी जिंदगी स्ट्रगल कर कर के फिर कहीं मौत के वक्त उनका इस्लाम पूरा होता है। तो खुलासा क्या है बात का कि दिल अल्लाह के हाथ में, और मुसलमान भी रंग बिरंगे होते हैं, कई किस्म के लोग होते हैं। हमारा अपना अमल क्या होना चाहिए कि जब कोई बात समझ आ जाए तो उसको मानने में देर ना करें, ठीक है। इसके बाद आप आगे देखिए, बनु आमिर बिन सा। अब ये पढ़ने में थोड़ा सा आपको मुश्किल लगेगा, स्वा स्वा स्वादाइन स्वादाइन रुबाई है ये। ये एक कबीले की तरफ इशारा है। इनके वफद को देखते हैं कि ये कैसे आया। इस वफद में अल्लाह का दुश्मन आमिर बिन तुफैल था। इसने अस्हाबे बेरे माउना के साथ धोखा किया था। याद है बेरे माउना का वाक्या? वो जो अल्लाह के नबी के पास से धोखे से कुछ लोगों को ले गए कि हमें दीन सिखाएं और जाके कत्ल कर दिया, ठीक है। और अरबत बिन कैस और जब्बार बिन असलम थे। ये अपनी कौम के सरदार और शयातीन थे। आमिर और अरबत बिन कैस ने नबी सल्लल्लाहु अलैहि वसल्लम के कत्ल का मंसूबा बनाया था। जब ये लोग मदीना आए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन्हें इस्लाम की दावत दी। आमिर ने, जो वफद का तर्जमान था यानी इंटरप्रेटर था, कहा मैं आपको 3 बातों का इख्तियार देता हूँ। कौन सी हैं वो? नंबर 1, आपके लिए वादी के बाशिंदे हों और मेरे लिए बादिया के, यानी आओ एक कॉम्प्रोमाइज़ कर लेते हैं कि जो शहर है उसके लोग मुझे दे दीजिए, मुझे बड़ा बना दें। और बादिया कहते हैं जंगल को, जंगल के जो इर्द गिर्द के जो इलाके हैं वो मुझे दे दें, या मैं आपके बाद आपका खलीफा बन जाऊं। दूसरी चॉइस ये है कि अब तो आप रहें लेकिन बाद में मैं बन जाऊं। और तीसरी चॉइस ये है कि वरना मैं गतफान को 1,000 घोड़े और 1,000 घोड़ियों समेत आप पर चढ़ा लाऊंगा, यानी जंग की धमकी दी। अब आप सोचिए ज़रा, अल्लाह के नबी के साथ कोई ऐसा मामला कर रहा है। असल वो ये समझ ही नहीं पाते थे कि अल्लाह के नबी कोई बादशाह नहीं है कि उनके पीछे से दूसरों को मिल जाएगी बादशाहत, या फिर आधे आपके मेरे आपके। ये सोच का फ़र्क होता है, जब लोग दीन के काम को दुनिया के फ़ायदों से तोलने लगते हैं तो ये गलत फहमियाँ होती हैं। अब अल्लाह के नबी ने क्या किया, इसकी कोई बात ना मानी और दुआ की, ए अल्लाह आमिर के मुकाबले में मुझे काफ़ी हो और इसकी कौम को हिदायत दे। नोट कीजिए दुआ के लफ्ज़ देखें, ये भी नहीं कहा कि इसको हलाक कर दे, बस ये कहा कि अल्लाह ये इस्लाम और नबी के खिलाफ ऐसी बातें सोच रहा है, तो खुद इससे निपट और कौम को हिदायत दे दे। इधर जिस वक्त आमिर बातें कर रहा था, अरबत घूम कर नबी सल्लल्लाहु अलैहि वसल्लम के पीछे आ गया और अपनी तलवार मियान से एक बालिश निकाली, फिर अल्लाह ने इसका हाथ पकड़ लिया और वह तलवार सौंतने पर कादिर ही ना हो सका, यानी अल्लाह ने उसका हाथ शल कर दिया, क्योंकि अल्लाह के हाथ में जो भी नेमत हमें मिली है, अगर मैं बोल रही हूँ तो अल्लाह की अता है, आप सुन रहे हैं तो अल्लाह की देन है, लिख रहे हैं तो अल्लाह की है, तो मान किस बात का, फ़ख्र किस बात का, बड़ाई किस बात की। आजजी लाएं, जितनी बड़ी नेमत आपको मिले उतना अल्लाह के आगे और झुकिए। खैर, तलवार पे हाथ नहीं चला। जब ये लोग वापस हो गए तो रास्ते में आमिर अपनी कौम बनू सलूल की एक औरत के पास उतरा और इसके घर में सो गया। इसी दौरान अल्लाह ताला ने इस पर ताउन भेज दिया और इसके हलक में गिल्टी निकल आई। इसने कहा, ऊंट की गिल्टी जैसी गिल्टी और एक सलूली औरत के घर में मौत। ये इसने शेर कहे थे, उसके अंदर ये बातें आती हैं। मेरे पास मेरा घोड़ा लाओ, चुनाचे वो सवार हुआ और घोड़े पर ही मर गया। ये जुमला उसका क्या था, अरब लोग के अंदर अना बहुत थी, यानी कि लो मैं ऊंट की बीमारी से मरूं, यानी मरना भी ये किसी बड़ी शाही बीमारी से चाहते थे, और एक सलूली यानी घटिया कबीले की औरत के घर मरूं, मैं मरूं भी तो कहीं मरूं, क्या दिख रहा है, किबर तकबर। और यही हुआ। इधर अरबत और इसके ऊंट पर अल्लाह ने बिजली भेज दी, दोनों जल मरे, और इस बारे में अल्लाह ताला ने यह आयत नाजिल कर दी, सूरत रात की आयत नंबर 13 यानी 13 है।
ويرسل الصواعق فيصيب بها من يشاء وهم يجادلون في الله وهو شديد المحال।
वो बिजली भेजता है, फिर इसको जिस पर चाहता है गिराता है, और वो लोग इस अल्लाह के बारे में झगड़ रहे होते हैं, हालांकि वो सख्त पकड़ने वाला है। देखिए, अल्लाह की पकड़ से कभी कोई अपने आप को अलग ना समझे, किसी लम्हे भी आ सकती है। इन दोनों का किस्सा इन्हीं के कबीले बनु आमिर के एक सहाबी मोइला बिन जमील ने रिवायत किया। अब नाम देखिए कितना अनयूजुअल है ना, मोइला। ये भी नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए थे और मुसलमान हो गए थे। इनकी उम्र 20 साल थी। उन्होंने बैत की, आपका दायां हाथ हुआ यानी राइट हैंड को टच किया, और अपने ऊँट नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश किए। आपने 2 साल मादा ऊँटनी सदके में ली। इसके बाद अबू हुरैरा रजी अल्लाह ताला अन्हु के साथ रहे और बहालत इस्लाम 100 साल जिंदा रहे। इन्हें इनकी फसाहत के सबब 2 जुबान वाला कहा जाता था। तो नोट कर ले कि कौन से सहाबी हैं कि जिनको 2 जुबानों वाला कहा जाता है। फसाहत किसको कहते हैं, बहुत अच्छी जुबान, फुसा। आप देखिए कि कुछ लोग बोलते हैं तो कितने बीच में इधर उधर के जुमले ढीले ढाले, और किसी की आप बात सुने तो ऐसे लगता है कि वो बिल्कुल लिखा हुआ बोल रहे हैं। जरा आप अपना भी करके देख लें। आजकल तो हाथों में फोन है, व्हाट्सएप भी आपके हाथों में, और वाइबर ने भी आप दे दी ऑप्शन के आप कुछ सेकंड रिकॉर्ड कर लें, करा करें और फिर सुना करें। आप हमेशा उनकी सुनते हैं ना फाइल जो आपको भेजते हैं, आज से अपनी सुने। कभी आप किसी को भी देने लगे ना तो पहले सुन के रिकॉर्ड करके देखें कि मैं लग कैसी रही हूँ बोलती हुई। यकीन करें, हम एक जुमला 10 दफ़ा बोलते हैं और बाद वो ऐसे सी चीख रहे होते हैं कि ऐसे लगता है कि दूसरे के तो कान ही कमज़ोर हैं। खुद से सीखें, आप खुद अपने उस्ताद बन के देखें आप कितना फ़ायदा रखेंगे। और स्पेशली अगर कभी आप डांट रहे हैं अपने बच्चों को और आपका कोई बच्चा आपकी रिकॉर्डिंग कर ले, और बाद में जब आप लगाएं शिकायत मुन्ने के अब्बा को कि इसने आज बड़ा सताया, और बच्चा जी वो व्हाट्सएप की फाइल खोल दें तो अब्बा जी ने कहना है मैंने कैसी औरत से शादी की। एक बच्चा था ना, किसी ने मुझे सुनाया, 8-9 साल का था। तो माएँ, हमारे पाकिस्तान की माएँ वैसे ही बच्चों पे बड़ी सख्ती करती हैं, पढ़ो पढ़ाओ। यानी बाज़ माओं का हर वक्त जुनून होता है कि बच्चे पढ़ें, तो वो बच्चों के ना पढ़ने को बाज़ दफ़ा अपने सर का दर्द लगा लेती हैं। तो कहती थी, वो मेरा बच्चा था तो मैं उसको पढ़ाती थी ना, तो अब मैं उसके सर पे पढ़ो पढ़ो, तुम्हें इतने बजे पढ़ना। अब नींद भी उसको आ रही होती थी ना, तुम सो नहीं सकते जब तक तुमने ये नहीं पढ़ना। तो वो कहती है हर वक्त, अब्बी कब आएंगे, अब्बी कब आएंगे। कोई ज़रूरत नहीं अब्बी के बात करने की, यानी बाप का इंतज़ार करता था कि बाप आए तो मेरी जान छूटे। तो कहती कि एक दिन ऐसे ही हुआ कि मैं उसको खूब पढ़ा रही थी बहुत जोर से, तो जब मेरा मियाँ घर है उसका बाप, तो देख अब्बी आपने कैसी औरत से शादी की है। यानी आपने एक इतनी जालिम औरत से शादी की है कि जो मुझे इतनी देर पढ़ने के पे मजबूर करती है। तो बहरहाल आप देखिए कि किस तरीके से बाज़ दफ़ा हम बोल रहे होते हैं, इसको देखा करें। आपके लफ्ज़ जो ना ठंडक बन के दूसरों पे बरसें, अपनी टोन को ठीक करें। बहुत ढीला बोलते हैं तो ऐसा तो बोलें कि अगला आपकी बात सुन के मान जाए, और बहुत गुस्से अकड़ है, सिर्फ अगर हम ये अपने बोल ठीक कर लें ना, तो आप देखेंगे कि हमारे लोगों के साथ बहुत सारे ताल्लुकात दुरुस्त हो जाएंगे। हमेशा मीठी बात, नरम बात, मुनासिब बात, नपी तुली बात, ये दूसरे के दिल में जाती है। हम तबलीग में भी बाज़ दफ़ा ऐसे ऐसे जुमले बोल देते हैं कि अगले का जो थोड़ा सा ईमान भड़ा होता है वो हमारे उस गुस्से में चला जाता है कि आपने हमें किस तरह से बात की है। तो बहरहाल ये अल्लाह के नबी की खूबियाँ थीं जो हम पढ़ते आ रहे हैं। अगला वफद जो था वो बनू हनीफा का था। अब ये लफ्ज़ गौर से देखें, किसी का वाक्या याद आ गया इसी बात पे कि अमूमन आपको होता है कि हम जब भी यहाँ पढ़ाते हैं तो यही कहते हैं ना, कुरान और सुन्नत से निस्बत रखो, किसी फिरके, किसी मसलक और किसी मजहब, इस तरह की बातों को नहीं करना होता ना। तो बहुत ज़्यादा रिकमेंड करते हैं आसनुल बयान, वो दिया हुआ था स्टूडेंट्स को। तो पहले पारे के आखिरी आयतें चल रही थी, तो एक स्टूडेंट सी तो एक दिन कुरान लेके आई अपने हाथ में कि ये मैंने आपको कुछ दिखाना है ना, जो आप हमें बताते हैं उससे तो अपोजिट बात इसमें ही लिखी हुई है। तो मेरे शोहर ने मुझे कहा कि ये जाके दिखाना। मैंने कहा अल्लाह खैर करे, क्या ले आई है। तो जब लिखा तो वो पढ़ के क्या दिखा रही थी कि तफसीर में थोड़ा सा नोट था कि हज़रत इब्राहिम अलैहिस्सलाम हनीफ थे। वो अपनी नज़र में जल्दी में जो पढ़ के आई कि देखें अब इब्राहिम जो थे वो हनफी थे, यानी लफ्ज़ हनीफ को फ़िक़्हे हनफी से वो समझ रही थी। जब मैंने देखा तो मैं पढ़ा तो मुझे तो समझ आ गई, फिर मैं हंसी, फिर मैंने उनको बताया कि ये आप देखें, ये इसको पढ़ के देखें, ये हनीफ है। वो काना हनीफ लिल्ला आता है ना, तो बाज़ दफ़ा थोड़ा सा लफ्ज़ों का जो फ़र्क होता है वो इंसान को दूसरी तरफ करता है। तो यहाँ क्या है, बनू हनीफा का वफद। अब आप फौरन के अच्छा ये वो हनीफा होंगे, तो आइए देखते कौन थे। ये वफद 9 हिजरी में आया, इसमें मुसैलमा कज़्ज़ाब समेत 17 अफराद थे, 17। ये लोग एक अंसारी आदमी के घर उतरे, फिर खिदमत नबवी में हाजिर होकर मुसलमान हो गए। अलबत्ता मुसैलमा कज़्ज़ाब के मुतल्लिक कहा जाता है कि वो भी मुसलमान हो गया था, और कहा जाता है कि पीछे रह गया था, और खिदमत नबवी में हाजिर ना हुआ था, और कहा करता था कि अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने अपने बाद कारोबार हुकूमत मुझे सौंपना तय कर दिया तो मैं इसकी पैरवी करूंगा। इससे मिलते जुलते अल्फाज आपने कहीं पहले सुने, पीछे भी एक शख्स था ना, कौन सा, इससे पीछे जो हमने पढ़ा कि उसने भी क्या बात कही थी बनो आमिर ने कि आप मुझे अपने बात इस बादशाहत में शरीक कर लें, तो यहाँ भी यही बात थी। इससे कबल नबी सल्लल्लाहु अलैहि वसल्लम ये ख्वाब देख चुके थे कि आपके पास रुए ज़मीन के खजाने लाकर रख दिए गए हैं, और इसमें से सोने के 2 कंगन आपके हाथ में आ पड़े हैं। आपको ये दोनों बहुत गिरां और तकलीफ दे महसूस हुए। अब सोने के कंगन और गिरां क्यों हुए, बोझल, गिरां कहते हैं बोझल को, वजह क्या है कि मर्द सोना नहीं पहन सकते। आपको वही की गई कि इन दोनों को फूंक दीजिए, यानी ऐसे फूंक दें जैसे ब्लो करते हैं, चुनाचे आपने फूंक दिया तो वो दोनों उड़ गए। अब आप देखिए कितना मानी वाला ख्वाब है, मीनिंगफुल ड्रीम है। इसकी ताबीर आपने ये फरमाई कि आपके बाद 2 कज़्ज़ाब यानी परले दर्जे के झूठे, एक होता है लफ्ज़ काज़िब झूठा, और कज़्ज़ाब फ़ाल का वजन यानी बहुत ही झूठा। चुनाचे नबी सल्लल्लाहु अलैहि वसल्लम मुसैलमा के पास आए, आपके हाथ में खजूर की एक शाख थी और आपके हमराह साबित बिन कैस थे। आप मुसैलमा के सर पर जा खड़े हुए जो अपने साथियों के दरमियान था, और इससे गुफ्तगू की। मुसैलमा ने कहा अगर आप चाहें तो हम हुकूमत आपके हाथ में रहने देंगे, लेकिन अपने बाद इसको हमारे लिए तय फरमा दें। आपने फरमाया अगर तुम मुझसे खजूर का ये टुकड़ा चाहोगे तो ये भी तुम्हें ना दूंगा, اور تم اپنے بارے میں اللہ کے مقرر کیے ہوئے فیصلے سے آگے نہیں جا سکتے، اور اگر تم نے پیٹ پھیری تو اللہ تمہیں توڑ کر رکھ دے گا۔ واللہ ہی میں تمہیں وہی شخص سمجھتا ہوں جس کے بارے میں مجھے خواب میں پوری تفصیل سے دکھلایا گیا، اور یہ ثابت بن قیس ہیں جو تمہیں میری طرف سے جواب دیں گے۔ پھر آپ واپس پلٹ آئے۔ وفد واپس گیا تو مسلمہ کچھ دن ٹھہرا، پھر دعویٰ کیا کہ اسے نبی صلی اللہ علیہ وسلم کے ساتھ کار نبوت میں شریک کر لیا گیا ہے۔ چنانچہ اس نے نبوت کا دعویٰ کیا۔ سجات، سجات ایسے جیسے سجا ہوا، سجا سجایا ہوتا ہے نا۔ مکفہ کلام، مکفہ کلام کیا ہوتا ہے؟ قافیہ ردیف، جیسے شعروں میں پوئٹرک، جیسے پوئٹک کہہ لیجئے۔ گھڑنے لگا اور اپنی قوم کے لیے شراب اور زنا حلال کر دیا، قوم بھی فتنے میں پڑ گئی اور اس کا معاملہ سنگین ہو گیا۔ اور ابھی یہ صورتحال برپا ہی تھی کہ رسول اللہ صلی اللہ علیہ وسلم انتقال فرما گئے، اس پر اس کی قوم مزید فتنے میں مبتلا ہو گئی۔ آخرکار ابو بکر صدیق رضی اللہ عنہ نے خالد بن ولید کی قیادت میں لشکر بھیجے، ان میں اور مسلمانوں میں سخت لڑائیاں ہوئیں، مسلمہ اور اس کا بیشتر لشکر مارا گیا، اور اس کا قاتل وحشی بن حرب تھا جس نے حضرت حمزہ رضی اللہ عنہ کو قتل کیا تھا۔ دوسرا قصاب جو نبی صلی اللہ علیہ وسلم کو دکھایا گیا وہ اسود انسی تھا، عرب لگا لیجئے ورنہ آپ صحیح نہیں پڑھ سکیں گے، اسود انسی تھا، اس کا ذکر اب آگے آئے گا۔ تو آپ دیکھیے کہ یہ سب سے زیادہ تکلیف دہ گروہ تھا جس کے بارے میں ہم نے پڑھا، اور مسلمہ قذاب وہ شخص تھا جس نے جھوٹی نبوت کا دعویٰ کیا، اور ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں جو بہت بڑے فتنے اٹھے تھے اس میں ایک یہ فتنہ تھا۔ اب دیکھیے کہ اس طرح ہدایت پا کے بھی لوگ گمراہ ہوتے ہیں، اگر یہ مسلمان ہو گیا تھا تو اس کے بعد نبوت کا دعویٰ، ہم کیسے کہہ سکتے کہ ہم نے قرآن پڑھ لیا تو اس کے بعد ہم کوئی غلط کام نہیں کریں گے؟ اور اگر یہ مسلمان نہیں ہوا تھا اور اس نے اپنے آپ کو فتنہ بنا کے پیش کیا تو ان لوگوں کا سوچئے، آپ کو پتا کہ اس کے ساتھ ہزاروں کا گروہ اسلام چھوڑ گیا تھا، بہت بڑی آندیاں چلی تھیں اللہ کے نبی کے بعد۔ یہ تب آپ اگلے سیشن میں سنیں گے انشاءاللہ، کہ جب نبی موجود تھے اور جب ساتھی موجود ہوتے ہیں تو ہر چیز ٹھیک لگ رہی ہوتی ہے، لیکن ذرا حالات بدلتے ہیں تو آپ دیکھتے ہیں کہ فتنوں کی آندیاں اٹھ جاتی ہیں، بالکل ایسے جیسے آپ کی کلاس روز ایک بڑے اچھے ماحول میں ہو رہی ہے، کسی ایک وقت میں کسی مجبوری میں اگر آپ کی انچارج نہیں ہے یا آپ کے پاس نہیں ہے یا آئی نہیں یا کوئی اور چیز ہے، ذرا سا ماحول ہی فرق ہو جائے۔ روز آپ کرسیوں پہ بیٹھتے ہیں، آج آپ کو کہہ دیا جائے نیچے ڈیسکوں پہ بیٹھیں، چھوٹی سی چینج یہ لوگوں کے لیے فتنہ بن جاتی ہے۔ تو عام حالات میں جب سمندر کی لہریں سیدھی چلے کشتیاں بہت اچھی چلتی ہیں، اصل خطرے ہوتے ہیں فتنوں میں جب کوئی ایڈورس کنڈیشن ہے۔ آپ کے اوپر بھی یہ لے لیجیے، آپ روز اسکول آتے ہیں، کلاس میں آتے ہیں، بڑے سکون سے آ رہے ہیں آپ، لیکن کسی دن آپ کے گھر میں کوئی آزمائش، کوئی مسئلہ، کوئی بیماری، کوئی صحت، کوئی مہمان کی صورت میں آتا ہے، آپ کے لیے آنا مشکل ہوتا ہے۔ تو دعا کریں، بلکہ میرا تو دل کانپ رہا ہے اس کے بارے میں پڑھتے ہوئے، کہ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب۔ کوئی نہ کہے کہ آج ہدایت ہے تو روز ہوگی، اللہ کرے مرتے دم تک ہدایت پہ جمے رہیں اور کبھی بھی ایسے شخص کا معاملہ ہماری زندگی میں نہ آئے۔ اس کے بعد اگلا وفد تھا شاہان حمیر کے قاصد کی آمد، حمیر علاقہ تھا وہاں کے بادشاہوں کا قاصد یعنی ایمبیسیڈر۔ تبوک سے نبی صلی اللہ علیہ وسلم کی واپسی کے بعد مالک بن مرہ رہاوی آپ کی خدمت میں حاضر ہوا۔ اس کے بعد شاہان حمیر، حارث بن عبد کلال، نعیم بن عبد کلال اور نعمان سربراہان زیرعین، اب یہ زیرعین نام کی جگہ وہاں کے سربراہ تھے، اور معافر و حمدان کے حتوت تھے، یہ لوگ مسلمان ہو چکے تھے اور اسی اطلاع کے ساتھ اس کو بھیجا تھا۔ نبی صلی اللہ علیہ وسلم نے انہیں جوابی خط لکھا جس میں ان کے حقوق اور ان کی ذمہ داریاں بیان فرمائیں اور معاہدین کو ذمہ عطا کیا۔ معاہدین کون ہوتے ہیں؟ جن سے کوئی معاہدہ ہو چکا تھا، ٹریٹی ہو چکی تھی۔ پھر ان کے پاس حضرت معاذ بن جبل کو کچھ صحابہ کے ہمراہ بھیجا، یہ عدن کے اطراف میں سکونو سکاسک کے درمیان، یہ جگہوں کے نام ہے، کے درمیان بالائی یمن کے قاضی، جنگوں کے حاکم اور صدقہ و جزیہ کی وصولی پر مامور تھے اور پانچوں نماز پڑھاتے تھے۔ زیری، زیری کہتے ہیں نیچے والا حصہ، یعنی ڈاؤن جیسے شہر کا ہوتا ہے علاقہ، گہرائی والا۔ زیری یمن، زبید، معارف، زما اور ساحل کے لیے ابو موسیٰ الاشعری کو بھیجا اور فرمایا تم دونوں آسانی کرنا، سختی نہ کرنا۔ اس کو ہائی لائٹ کرے ذرا، تم دونوں آسانی کرنا، سختی نہ کرنا۔ کدھر بھیج رہے ہیں اللہ کے نبی؟ دشمنوں کے پاس، دین کی تبلیغ کے لیے۔ اور کیا کہا جا رہا ہے؟ بشرو ولا تنفرو، خوشخبریاں سنانا، نفرت نہ دلانا، مل کر رہنا اور اختلاف نہ کرنا۔ دعا کیجئے آج دین دار لوگ اسی حدیث پہ عمل کر لیں. آج ہم بعض دفعہ دین کے نام پہ نفرتیں پھیلا دیتے ہیں. دوسروں کے خلاف بات کرنا ہمیں زیب نہیں دیتا. لوگوں کو ٹھیک بات بتائیے, غلط نہ بتائیں, لیکن دوسروں کو ڈسکس کرنا, ان کے نام لے کے کافر اور فاجر کے نام دینا اور ان کے نام بگاڑنا, یہ اسلام کا مزاج نہیں تھا. حضرت معاذ نبی صلی اللہ علیہ وسلم کی وفات تک یمن ہی میں رہے. البتہ حضرت ابو موسیٰ الاشعری حجت الوداع میں آپ کے پاس تشریف لائے. تو آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کی انسٹرکشنز میں کیا کام ہوتا تھا اپنے ساتھیوں کو, اپنی ٹیم کو, کہ لوگوں سے نرمی کا معاملہ کرو. آپ سب بھی پلے سے باندھ لیجئے, بات کتنی ہی کڑوی کیوں نہ ہو نرم زبان سے کرنی ہے. جب ساتھ جوش بھی ہو, تیش بھی ہے, ماتھے پہ تیوریاں بھی ہیں, بازو بھی چڑھے ہوئے ہیں, اور مکے مار مار کے اگر ہم ممبر پہ لوگوں کو دھمکیوں والے انداز میں تبلیغ کریں گے تو لوگ بھاگ جائیں گے. یقین کریں, ایک ماں نے کہا کہ مسجد میں تھیں اور بچہ تھا ساتھ, اور امام صاحب جو بات کر رہے تھے, ایمان کے جوش ہوگا, کوئی غلط بات نہیں ہے, ایمان کا جوش ہونا بھی چاہیے, کبھی کبھی جوش بہت کچھ کراتا ہے, لیکن کیا ٹون تھی کہ کہہ رہی کہ بچہ بار بار مجھ سے کہہ رہا ہے مولوی صاحب کو اتنا غصہ کیوں آ رہا ہے, مولوی صاحب اتنا کیوں چیخ رہے ہیں. اب وہ معصوم بچے, اس کو نہیں پتا کہ وہ بےچارے کس بات پہ بول رہے ہیں. تو کم از کم اپنی ٹون اتنی رکھیے کہ دوسرے لوگ گھبرا نہ جائیں. اس کے بعد اگلا جو گروہ ہے وہ ہے ہمدان کا وفد. ہمدان یمن کا ایک مشہور قبیلہ ہے. اس کا وفد 9 ہجری میں تبوک سے نبی صلی اللہ علیہ وسلم کی واپسی کے بعد حاضر خدمت ہوا. اس میں مالک بن نمت رضی اللہ عنہ تھا, جو بہترین شاعر تھا. اس نے کہا, اب یہ ان کے اشعار تھے جس کا ترجمہ کیا ہے, میں نے منا کا چکر لگانے والیوں اور قردت کی بلندیوں سے قافلوں کے ساتھ پلٹنے والیوں کے رب کی قسم کھائی کہ اللہ کے رسول ہم میں سچے مانے گئے ہیں. یہ وہ ہدایت یافتہ رسول ہیں جو عرش والے کے پاس سے آئے ہیں. کسی اونٹنی نے اپنے کجاوے پر کوئی ایسا انسان سوار نہیں کیا جو اپنے دشمن پر محمد صلی اللہ علیہ وسلم سے زیادہ کڑا ہو. یعنی اس نے اللہ کے نبی کی تعریف کی. رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے لیے ایک تحریر لکھی اور جو کچھ انہوں نے مانگا تھا وہ انہیں دیا, اور جو لوگ اسلام لائے تھے ان پر مالک بن نمت رضی اللہ عنہ کو مقرر فرمایا. پھر باقی لوگوں کو اسلام کی دعوت دینے کے لیے حضرت خالد بن ولید کو روانہ فرمایا. انہوں نے 6 مہینے گزار دیے مگر وہ مسلمان نہ ہوئے. 6 ماہ تک کچھ دالیں دیر سے گلتی ہیں, یہ بھی لکھ لیں. کچھ دل بہت جلدی ہدایت کو قبول کرتے ہیں لیکن کچھ دیر سے کرتے ہیں. کرتے رہیے کام, ایک وقت آئے گا کہ اللہ ان کے دلوں میں اثر ڈال دے گا. اس کے بعد حضرت علی بن ابی طالب کو بھیجا اور حکم دیا کہ وہ حضرت خالد کو واپس بھیج دیں. انہوں نے ایسا ہی کیا. پھر ان لوگوں کو رسول اللہ کا ایک خط پڑھ کر سنایا اور انہیں اسلام کی دعوت دی تو وہ سب مسلمان ہو گئے. حضرت علی رضی اللہ عنہ نے رسول اللہ صلی اللہ علیہ وسلم کو اس کی بشارت لکھی تو آپ سجدہ ریز ہو گئے. پھر سر اٹھا کر فرمایا, ہمدان پر سلام, ہمدان پر سلام. بہت ساری باتیں عمل کی. پہلی بات دیکھیے کہ اللہ کے نبی نے اس شخص کے اس اشعار کے نتیجے میں اس کو امان لکھ دی, کیونکہ پتہ چلا کہ یہ برے ارادے سے نہیں آئے تھے. دوسری بات دیکھیے کہ خالد بن ولید نے 6 مہینے تک تبلیغ کی تو مسلمان نہ ہوئے, لیکن حضرت علی کے ہاتھوں ہوئے. نصیب, یہ لکھیے, کچھ لوگوں کے لیے تڑپیں گے آپ لیکن ان کو ہدایت کسی دوسرے کے ہاتھ سے ملے گی, لیکن اللہ آپ کا اجر ضائع نہیں کرے گا. آپ اپنے بچوں کے لیے تڑپتے رہیں, ہو سکتا ہے بعد کے کسی دور میں کسی اور کے ذریعے سے ان کو ہدایت مل جائے. اپنے بہن بھائیوں اور رشتہ داروں دوستوں کے لیے تڑپیں, ہدایت جس کے نصیب میں ہوگی اس کو مل جائے گی. اس کے بعد آپ دیکھیے کہ خوشی کی خبر سن کر سجدہ کرنا, یہ عمل کی بات نوٹ کرتے ہیں. سچ بتائیں, ہم میں سے کون ہے جو خوشی کی خبر پہ سجدہ کرے؟ دل تو واقعی سجدے میں پڑ ہی جاتا ہے جب کوئی ایسی خبر ملتی ہے, لیکن لٹرل سجدہ کرنا یہ سنت سے ثابت ہے. پھر ان پر سلام ہو, یعنی ان کے اسلام پہ آپ اتنے خوش ہوئے کہ آپ نے ان کے لیے سلامتی کی بات کی. بنو عبد المیدان کا وفد. اس کے بعد رسول اللہ نے ربیع الآخر 10 ہجری میں حضرت خالد بن ولید کو سرزمین یمن کے علاقے نجران میں بنو عبد المیدان کے پاس روانہ کیا کہ انہیں 3 دن تک اسلام کی دعوت دیں, اگر وہ نہ مانیں تو لڑائی کریں. چنانچہ وہاں پہنچ کر حضرت خالد رضی اللہ عنہ نے سواروں کو ہر طرف اسلام کی دعوت دینے کے لیے بھیج دیا جو کہتے تھے, یہ جملہ آپ بھی نوٹ کیجئے گا, لوگو اسلام لاؤ سالم رہو گے. یہ ہے خوبصورت میسج. اسلام بندے کو سلامت کرتا ہے کس چیز سے؟ دنیا میں مسلمانوں کی تلواروں سے, کہ وہ ان کو کافر سمجھ کے ان سے لڑیں گے نہیں, اور دنیا کی پریشانیوں سے بچتے ہوئے دار السلام یعنی جنت میں داخل ہوں گے. تو اسلام سلامتی کا مذہب ہے. لوگ مسلمان ہو گئے. حضرت خالد رضی اللہ عنہ نے ان کے درمیان ایسے لوگوں کو مقرر کیا جو انہیں اسلام کی تعلیم دیں, اور رسول اللہ صلی اللہ علیہ وسلم کو ان کی اطلاع لکھ بھیجی. آپ نے حضرت خالد کو پیغام دیا کہ ان کا وفد لے کر آئیں. حضرت خالد نے ایسا ہی کیا. جب یہ لوگ آپ کے پاس پہنچے تو آپ نے دریافت کیا یعنی پوچھا کہ جاہلیت میں جو تم سے لڑتا تھا اس پر تم لوگ کس وجہ سے غالب آتے تھے, یعنی لڑائیاں کیوں ہوتی تھیں اور اس کا نتیجہ کیسے آتا تھا؟ انہوں نے کہا ہم یکجا ہوتے تھے, متفرق نہ ہوتے تھے. ہائی لائٹ کریں, دشمنوں پہ غلبہ پانے کا نسخہ اتحاد, یونٹی آف دی امہ. آج امت مسلمہ کو کوئی یہ سبق پڑھا دے. ہم اپنی لاٹھی لے کے نکل پڑتے ہیں, امت کو توڑ دیں گے, لیکن ہم بعض دفعہ دین کا نقصان کر دیتے ہیں, اپنی بڑائی رکھ لیتے ہیں. اور دوسری چیز, اور کسی پر ظلم کا آغاز نہ کرتے تھے. دیکھیے ذرا یہ بھی خوبصورت نقطہ ہے. آپ نے ظلم نہیں کرنا کسی پہ. آپ نے فرمایا تم لوگوں نے سچ کہا, اور آپ نے قیس بن حسین کو ان کا امیر مقرر کیا. وہ لوگ شوال کے آخر یا ذی قعدہ کے شروع میں اپنی قوم کے پاس واپس گئے. پھر آپ نے ان کے پاس عمر بن حزم کو بھیجا کہ انہیں دین سمجھائیں, سنت اور اسلام کی چیدہ چیدہ باتیں سکھائیں اور ان سے صدقات وصول کریں. آپ نے ان کے متعلق انہیں ایک تحریر بھی لکھ کر دی جو بہت مشہور ہے. تو اس سے کیا پتہ چلتا ہے کہ دشمن قوم یا مخالف کی بھی اچھی بات کو اللہ کے نبی نے ایکسیپٹ کیا اور اس کی تعریف کی. تو آپ جب نان مسلم سے ملیں, انٹریکٹ کریں, تو تعریف کیا کریں. جیسے میں نے آپ کو بتایا نا کہ کل جب ہم ایئرپورٹ پہ کاؤنٹر پہ تھے تو وہ سسٹر جو تھی وہ ہانگ کانگ سے تھی. اب جب انہوں نے ہانگ کانگ کا نام لیا تو سنگاپور ساتھ ہی ہے, تو بات شروع ہوئی. میں نے کہا یس از ویری کلین کنٹری. اب وہ خود خوش ہو گئی, شروع ہو گئی, کہتی یس پیپل دیئر آر ناٹ لائک دس, کہ جیسے ادھر ہے جہاں چال گن ڈال دی. پھر اس نے مجھے کر کے ہمیں دکھایا. اب آپ دیکھیں ہم کھڑے ہیں اپنے بورڈنگ پاس کے لیے, تبلیغ ہو رہی ہے نا ساتھ ساتھ. پھر اس نے ہمیں دکھایا, جیسے اس کے پاس ایک کاغذ تھا پڑا ہوا نا, تو اس نے اس کو پکڑ کے یہاں چر چر مرمر کیا نا ایسے کر کے. تو پھر کہتی لک, یعنی جاپان اور ہانگ کانگ اور سنگاپور اور ان علاقوں میں لوگ ایسے نہیں ہیں کہ جیسے لوگ یہاں کرتے ہیں, کہ پکڑ کے نا اس نے اپنے پاس ایک کاغذ لیا اس کا سے کر کے نا تو ایسے ساتھ پھینک دیا. کہتی یہاں لوگ اس طرح گن ڈالتے ہیں, کاغذ پھینکتے. کہتی کہ ہمارے ملکوں میں کسی کی یہ ضرورت نہیں ہے کہ وہ اپنا ٹریش ایسے پھینکے, بلکہ اس کو اٹھا کے تو بن میں پھینک کے دکھایا. اب اس کی ذرا سی تعریف کی نا, میں نے کہا یس میں نے دیکھا ہے کہ سنگاپور بہت صاف ہے نا. اب تھوڑی اس کی تعریف ہم کرتے جا رہے ہیں اس کے ملک کی جو اچھی بات تھی, تو اس کا دل کھلتا جا رہا ہے اور وہ ہماری بات سننے کو تیار ہے. تو ہمیشہ دوسرے بندے کی تعریف کریں. بنو مزہج کا اسلام, یہ بھی ایک یمنی قبیلہ ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے پاس حضرت علی بن ابی طالب رضی اللہ عنہ کو رمضان 10 ہجری میں اسلام کی دعوت دینے کے لیے بھیجا اور حکم دیا کہ جب تک وہ لڑائی نہ کریں لڑائی نہ کرنا. دیکھیے اب آپ نے سنا, پتہ نہیں آپ کے کانوں نے سنا یا دل نے سنا, تو آپ چند جملے لکھیں. یمنی قبیلہ تھا, حضرت علی کو ان کے پاس بھیجا, رمضان 10 ہجری میں ہوا, اور کہہ دیا کہ لڑائی نہیں کرنی جب تک وہ نہ کریں. تو پھر یہ ساری چیزیں آپ کے ذہن میں رہیں گی. جب حضرت علی رضی اللہ عنہ ان کے پاس پہنچے اور ان کی جمعیت کا سامنا ہوا تو انہیں اسلام کی دعوت دی, مگر انہوں نے انکار کر دیا اور مسلمانوں پر تیر چلائے. حضرت علی رضی اللہ عنہ نے بھی اپنے ساتھیوں کی صف بندی کی اور ان سے لڑ کر انہیں شکست دی, کیونکہ انہوں نے پہل کر لی تھی. تو اب حضرت علی کے پاس موقع تھا کہ وہ جواب دیں, لیکن ان کے تعاقب سے کچھ دیر رکے رہے, پھر ان سے جا ملے اور انہیں پھر اسلام کی دعوت دی. اب کی بار وہ لوگ مسلمان ہو گئے. ان کے سرداروں نے بیعت کی اور کہا کہ ہماری قوم کے جو لوگ پیچھے ہیں ہم ان کے ذمہ دار ہیں, یعنی کہ ہم ان تک یہ میسج پہنچائیں گے, اور یہ ہمارے صدقات ہیں, ان میں سے آپ اللہ کا حق لے لیجئے. حضرت علی رضی اللہ عنہ نے ایسا ہی کیا. پھر پلٹ کر رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آئے تو حجت الوداع میں مکہ کے اندر آپ سے ملاقات ہوئی. کیا سیکھا آپ نے اس میں؟ چند باتیں جو میرے آپ کے اس میں عمل کی. پہلی بات ہے کہ نبی صلی اللہ علیہ وسلم کو لوگوں کو دعوت دینا ان سے لڑائی کرنے سے زیادہ پیارا تھا. دوسری بات ہے آپ نے حضرت علی کو اسلام کی دعوت کے لیے بھیجا نہ کہ لڑنے کے لیے, اور دونوں طرح کے حالات کے لیے ذہنی طور پہ تیار بھی کر دیا. پھر تیسری بات دیکھیے کہ یمن کا قبیلہ تھا اور یمن اچھا خاصا دور ہے,
لیکن دعوت دینے کے لیے جو جہاں تک جا سکے اس کو جانا ہے. پھر اس کے بعد حضرت علی کی فرما برداری کہ انہوں نے نبی صلی اللہ علیہ وسلم کے حکم پر عمل کیا, غصہ نہیں کیا. پھر اسی طرح جب شروع میں وہ نہ مانے تو صحابہ نے پھر ان سے مقابلہ کیا اور جیت بھی گئے, لیکن بعد میں دوبارہ اسلام کی دعوت دی تو کیا پتہ چلا کہ آج جن سے مسلمانوں کی لڑائی ہے کل وہ مسلمان بھی ہو سکتے ہیں. کبھی بھی کسی کی ہدایت سے مایوس نہ ہوں. پھر اگلی بات دیکھیے کہ اپنی پوری قوم کی ذمہ داری لے رہے تھے, سردار تھے نا, اور جہاں سرداری سسٹم ہوتا ہے وہاں لوگ پھر نقش قدم پہ چلتے ہیں ایک دوسرے کے نا. اور پھر حضرت علی واپس آئے اور اللہ کے نبی کے پاس آ کر ملاقات کی. تو اللہ سے دعا کریں کہ آج مسلمان لیڈروں کا بھی یہی منہج ہو کہ ہم نے لوگوں تک اللہ کی بات پہنچانی ہے. پھر اس کے بعد آگے ہے است شنوح کا وفد. یہ بھی یمن کے اطراف کا ایک مشہور قبیلہ ہے. اس کا وفد سرد بن عبداللہ ازدی, ازدی کیوں کہ قبیلہ ازد ہے, ازدی کی قیادت میں آیا اور مسلمان ہو گیا. آپ نے حضرت سرد رضی اللہ عنہ کو ان کا امیر بنایا اور حکم دیا کہ جو اسلام لا چکے ہیں ان کو ساتھ لے کر آس پاس کے اہل شرک سے لڑائی کریں. یہاں بھی دیکھ لیجئے یمن کے ارد گرد ہے, اور یہاں ایک الگ شخص کو آپ نے بھیجا اور وہ مسلمان بھی ہو گئے. تو دعوت ہمیشہ خیر لاتی ہے. ہم کہتے ہیں لوگ مانیں گے نہیں, اب آج کے نام لکھے ہیں فلاں ملک تک دین کے لیے میسج ہے. ہمارے مسلمان حکمران اگر دعوتی دورے کرے نا تو میرا لئے اس سے زیادہ فائدہ ہو جو ایڈ اور تعلقات کی بحالی کے دورے کیے جاتے ہیں. پھر آگے ہے جریر بن عبداللہ بجلی رضی اللہ عنہ کی آمد اور ذوالخلصہ کا انہدام. انہدام کہتے ہیں گرانے کو. نبی صلی اللہ علیہ وسلم کے پاس حضرت جریر بن عبداللہ بجلی رضی اللہ عنہ بھی تشریف لائے. اب آپ بجلی پہ عرب لگا لیں پتہ چلے آپ ان کو بجلی کہہ رہے ہیں. یہ مشاہیر صحابہ میں سے, مشاہیر کس کو کہتے ہیں؟ مشہور. ان کے قبیلے بجلیہ اور خسم کا ایک بت اور ایک بہت بڑا بت خانہ تھا جسے ذوالخلصہ کہتے ہیں. تو ذوالخلصہ کیا تھا؟ بت خانہ تھا, مندر تھا. وہ اس سے خانہ کعبہ کی ہمسری کرتے تھے یعنی تقابل کرتے تھے. چنانچہ وہ کعبہ کو کعبہ شامیہ کہتے تھے اور اپنے بت خانے کو کعبہ یمانیہ کہتے تھے. شامیہ کیوں؟ شام. یمانیہ کیوں؟ یمن سے. ایک دن رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت جریر رضی اللہ عنہ سے فرمایا کیا تم مجھے ذوالخلصہ سے راحت نہ دو گے؟ دیکھیے انداز کتنا پیارا ہے نا, کیونکہ آپ شرک برداشت نہیں کرتے تھے. انہوں نے شکوہ کیا کہ وہ گھوڑے پر برقرار نہیں رہ پاتے. کیا مطلب؟ جرت نہیں ہے ان میں, طاقت نہیں ہے. آپ نے دستے مبارک سے ان کے سینے پر ضرب لگائی اور فرمایا اے اللہ انہیں ثابت قدم رکھ اور انہیں ہادی اور مہدی بنا. یعنی انہوں نے اپنی کمی پیش کی کہ اللہ کے نبی میرے میں اتنی ضرورت نہیں ہے, طاقت نہیں ہے. تو اللہ کے نبی نے پھر ان کے لیے دعا کی تھی. چنانچہ اس کے بعد وہ گھوڑے سے کبھی نہیں گرے. یعنی واقعی ظاہری طور پہ بھی شاید ان میں کوئی عیب تھا یا نقص تھا کہ وہ بیٹھ نہیں پاتے تھے, لیکن پھر بیٹھنے لگے اور اللہ کے نبی کی دعا سے پھر وہ اس چیز سے بچ گئے. پھر وہ اپنی قوم احمد جو بجلیہ کی ایک شاخ ہے اس کے 150 سواروں کے ساتھ ذوالخلصہ گئے اور اسے ویران کر دیا اور جلا کر خارج زدہ اونٹ کی طرح چھوڑ دیا. اور ابو ارتات کوئی اس کی بشارت دے کر رسول اللہ صلی اللہ علیہ وسلم کے پاس بھیجا. آپ نے احمد کے گھوڑوں اور لوگوں کے لیے 5 بار برکت کی دعا کی. سبحان اللہ, یہ بخاری کی روایت ہے, حدیث کا نمبر بھی لکھا ہوا ہے بک میں. تو اس سے کیا سیکھا آپ نے؟ کوئی بتائے گا آپ میں سے کیا سیکھا؟ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک ایک چیز پہ نظر رکھتے تھے. شرک آپ پسند نہیں کرتے تھے, شرک کے اڈے آپ کو اچھے نہیں لگتے تھے. پھر اس سے یہ بھی پتہ چلتا ہے کہ جب کوئی چیز مشہور ہوتی ہے نا تو لوگ اس کے ساتھ تقابل ضرور کرتے ہیں. خانہ کعبہ کی شہرت تھی تو یہ لوگ اسی کے ساتھ اپنے آپ کو میچ کرنے لگ گئے. پھر اسی طرح سے اللہ کے نبی کی دعا, اس کی اہمیت کہ دعاؤں سے کمزوریاں دور ہو جاتی ہیں. آج بھی اگر ہمیں اپنے اندر جسمانی, روحانی, قلبی کسی قسم کی کمزوری محسوس ہوتی ہے نا تو اللہ سے دعا کریں کہ وہ کمزوری دور ہو جائے. اور پھر اسی طرح سے اللہ سبحانہ تعالیٰ نے ان کو نفس و سلم کی دعا بھی دلا دی. اسود انسی کا ظہور اور قتل. یمن میں امن اور اسلام کی تکمیل ہو چکی تھی اور اس کے تمام اطراف میں رسول اللہ صلی اللہ علیہ وسلم کے اعمال موجود تھے کہ اچانک کہف حنان نامی شہر میں 700 جنگجوؤں نے، جنگجو کون ہوتے ہیں؟ لڑنے والے، واریئر، بہت بہادر، 700 جنگجوؤں کے ساتھ اسود انسی ظاہر ہوا۔ وہ اپنے لیے نبوت اور حکومت کا دعوے دار تھا۔ اس نے آگے بڑھ کر سنا، یہ بھی ایک علاقے کا نام تھا، سنا پر قبضہ کر لیا۔ پھر اس کا معاملہ مزید سنگین ہو گیا، اس کا فتنہ سخت اور اس کی حکومت طاقتور ہو گئی، یہاں تک کہ رسول اللہ صلی اللہ علیہ وسلم کے اعمال اشعریین، اشعریین کون ہے؟ اشعری قبیلے سے تعلق رکھنے والے، نام سنا بھائی؟ ابو موسیٰ الاشعری، جی، تو یہ ایک علاقے کا نام تھا، اور مسلمانوں نے اس کے ساتھ مصلحت سے کام لیا۔ یہ سلسلہ 3 یا 4 مہینے جاری رہا۔ پھر فیروز ویلمی اور اس کے فارسی ساتھیوں نے، جو مسلمان ہو چکے تھے، کوئی چال چلی اور فیروز نے اسے قتل کر کے اس کا سر کاٹا اور قلعے کے باہر پھینک دیا۔ یہ دیکھ کر اس کے ساتھی بھاگ نکلے اور اسلام اور اہل اسلام غالب آ گئے۔ رسول اللہ صلی اللہ علیہ وسلم کے اعمال، اعمال پتہ کس کو کہتے ہیں؟ جو زکوٰۃ وصول کرنے جاتے ہیں، اپنے اپنے کاموں پر واپس آ گئے اور آپ صلی اللہ علیہ وسلم کو اس کی اطلاع بھیجی۔ اسود انسی کے قتل کا واقعہ نبی صلی اللہ علیہ وسلم کی وفات سے صرف 1 دن اور 1 رات پہلے پیش آیا۔ اس کے متعلق آپ کے پاس وحی آئی اور آپ نے صحابہ کو اس کی اطلاع دی۔ پھر حضرت ابو بکر صدیق رضی اللہ عنہ کے زمانے میں خط بھی آ گیا۔ تو یہ جھوٹا دعوے دار تھا اسلام کا، جس نے نبی صلی اللہ علیہ وسلم کی زندگی میں ہی یہ کوشش کی تھی۔ اسی طرح مسلمہ کذاب بھی ہے۔ اور آپ دیکھیے کہ ایسے لوگوں کے لیے تو پھر اللہ نے کوئی نہ کوئی فیصلہ کیا ہوا نا۔ ہم اکثر جہنم کا یا سزا کا مسئلہ سنیں تو ہم کہتے ہیں کیا ضرورت ہے ان کو، اللہ تعالیٰ سب کو معاف کر دے۔ لیکن نبی کے زندگی میں ان کے مقابلے پہ نبوت کا دعویٰ کرنا، تو یہ بہت بڑی جسارت ہے۔ تو بہرحال یہاں پہ یہ چیپٹر پورا ہوا۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں آج کے دور کے فتنوں پہ قابو پانے والا بنا دے اور ہم بہترین طریقے سے ان چیزوں پہ لیں۔ اگر یہی نام بدل کے آج کے دور کے علاقوں کے نام لکھیں، ملکوں کے، شہروں کے، تو دعا تو کر سکتے ہیں کہ اللہ تعالیٰ ہمیں وہاں اسلام کے لانے کا ذریعہ بنا دے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔